शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा ईश्वरी बरालसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनसहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2077 साल मङ्सिर 19 गते शुक्रबार, नेपाल सम्मत 1141, डिसेम्बर 4 तारिक सन् 2020।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
नेकपा संकट समाधानमा राष्ट्रपतिको सक्रियता, ओली र प्रचण्डसँग छुट्टा छुट्टै भेट, दुवै अध्यक्ष आफ्नै अडानमा।
स्थानीय तहमा उपनिर्वाचनको तयारी, 30 भन्दा धेरै पदाधिकारीको पद रिक्त।
कोरोना बिमा 3 दिनभित्र भुक्तानी दिन बिमा समितिलाई सरकारको निर्देशन, भुक्तानीको विवरण दिनहु अर्थ मन्त्रालयमा बुझाउनु पर्ने।
अमेरिकामा एकै दिन 210,000 कोरोना संक्रमित थपिए, 2700 बढीको मृत्यु, विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या 15 लाख नाग्यो।
र कोरोनाका कारण राष्ट्रिय खेलाडी स्थानमा प्रतियोगितामा रमाउँदै।
ए साइला, त्यो ब्याङ्कमा गाउँका सबै मान्छे किन गाह्रै छन्?
सजिलै सहुलियतमा र चाँडै पाइने कर्जाको विषयमा बुझ्न गाह्रै छन्।
सबै ब्याङ्कले कर्जा दिएकै छन् त?
त्यसो होइन नि माइल दिदी, सेन्चुरी ब्याङ्कले त सहुलियतपूर्ण कर्जा र ब्याज अनुदान पनि दिन्छ नि।
के केमा ब्याज अनुदान पाइने रहेछ?
कृषि तथा पशुपन्छी कर्जामा, विदेशबाट फर्केका युवाले गरेको व्यवसायमा, महिला उद्यमीलाई पारम्परिक व्यवसायमा र अन्य तोकिएकोमा।
चाहिएको बेला पाइने होइन होला?
सेन्चुरी ब्याङ्कले त मागेको कागजात पेश गरेमा 5 दिन भित्रै कर्जा दिन्छ।
आफ्नो त बाटो नभएको खेतबारी छ, त्यसलाई दिदी त नमान्ने होला।
बाटो नभएको गाउँको खेतबारी पनि यो ब्याङ्कले मान्छ दिदी।
विस्तृत जानकारीको लागि सेन्चुरी कमर्सियल ब्याङ्कको नजिकैको शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ। सेन्चुरी कमर्सियल ब्याङ्क, सरल ब्याङ्किङ सबैका लागि।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। गत वर्ष पुष 5 गते नेकपाको स्थायी कमिटी बैठक चलिरहेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले स्थायी कमिटिका नेताहरूलाई शीतल निवासमा लन्च मिटिङका लागि बोलाउनुभयो। राष्ट्रपतिको आतिथ्य ग्रहण गर्न गएका नेताहरू निर्धारित 11 बजे उपस्थित नभएपछि कार्यकारी अध्यक्षको जिम्मेवारी पाएर पहिलोपटक बैठक सञ्चालन गरिरहेका पुष्पकमल दाहाल आक्रोशित हुनुभयो। राष्ट्रपति निवासबाट हस्याङ फस्याङ गर्दै आएका नेताहरूलाई उहाँले चर्कँदै भन्नुभएको थियो, पार्टीको बैठक बसिरहेका बेला राष्ट्रपतिले किन नेताहरूलाई बोलाउने? राष्ट्रपतिले बोलाउँदैमा जाने, पार्टी अनुशासनमा बस्नु पर्दैन? अन्य नेताहरूलाई अनुशासनको प्रश्न गर्ने दाहाल आफै भने राष्ट्रपति कहाँ गएको गई गर्नुहुन्छ। जब पार्टीभित्र संकट आउँछ, दाहालकै जस्तो दौडधुप अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पनि चल्छ। पदीय जिम्मेवारी अनुसार राष्ट्रपति र प्रधानमन्त्रीको भेट अन्य नेताहरूको जस्तो अस्वाभाविक हुँदैन, तर पार्टीमा विवाद बढेका बेला प्रधानमन्त्रीकै भेटघाट श्रृङ्खला बाक्लिन्छ। संकटका बेला ओली र दाहाल शीतल निवासको छहारीमा जाने क्रमले हिजो पनि निरन्तरता पायो। पार्टीभित्र एकअर्कालाई लिखित आरोप प्रत्यारोप गरेका ओली र दाहाल बिहिबार हिजो छुट्टाछुट्टै रूपमा राष्ट्रपति भण्डारीलाई भेट्न गए। ओली र दाहालबीच पानी बाराबारबाट संवादमा लैजाने रणनीति अनुसार नेकपाको बैठक स्थगित भएका बेला उनीहरू भण्डारीलाई भेट्न पुगेका हुन्। ओली बिहान र दाहाल अपरान्ह शीतल निवास पुगेका थिए। दुवैका सचिव भेटलाई सामान्य र नियमित भनेका छन्, तर विगतमा जस्तै यसपटक पनि दुई नेतालाई संकटबाट बाहिरिन र मिलेर जान राष्ट्रपतिले सहजीकरण गरेको बुझ्न कठिन छैन। ओली विरूद्ध दाहालले आरोपसहितको प्रस्ताव पार्टी सचिवालयमा ल्याएपछि गत मङ्सिर 2 पनि राष्ट्रपति भण्डारीले दुवै नेतालाई छुट्टा छुट्टै भेट गर्नुभएको थियो। राष्ट्रपति भण्डारीले दुवैलाई सहमतिका साथ अघि बढ्न सुझाव दिनुभएको थियो, तर त्यसपछि सचिवालयमा झन तिक्तताको स्थिति उत्पन्न भयो। राष्ट्रपतिसँग भेटेको भोलिपल्ट ओलीले दाहालका आरोपको मौखिक जवाब दिनुभएको थियो। 13 गतेको अर्को बैठकमा ओलीले दाहाल विरूद्ध 38 पृष्ठको प्रत्यारोप पेश गर्नुभयो। गत मंगलबारको बैठकमा ओली र दाहालबीच फेरि भनाभन भयो। यही कारण बुधबार ओली नै अनुपस्थित भएपछि आउँदो 20 गतेसम्मका लागि बैठक स्थगित भएको छ। बैठक स्थगनको समय पारेर ओली र दाहाल राष्ट्रपति कहाँ पुगेका हुन्? संकट साम्य पार्न खोज्दै शीतल निवास, राष्ट्रपतिद्वारा ओली र दाहालसित छुट्टा छुट्टै कुराकानी शीर्षकमा आजको कान्तिपुर दैनिकले यो समाचार छापेको छ।
सत्तारूढ दल नेकपामा चुलिएको अन्तर्कलह जहाँको त्यही छ। नेताहरूले विवाद मिलाउने मेलोमेसो नपाइरहे पनि बालुवाटार र खुमलटारमा भेटघाट जारी छन्। दुवै पक्षका नेताबीच होहोर सुरु भएको छ। दुई अध्यक्षबीच कार्तिक 25 गते यता पार्टी बैठक बाहेक भेटघाट ठप्प छ, तर विवाद समाधानको सूत्र खोजी गर्न दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई नेताहरूले गजगजाइरहेका छन्। सचिवालयमा एक अर्का विरुद्ध लिखित प्रस्ताव ल्याएर सिंगौरी खेलिरहेका ओली र दाहालले बिहिबार हिजो एकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टा छुट्टै अर्थपूर्ण भेटघाट गरेका छन्। नेताहरूले 20 मंगिरसम्म सचिवालय बैठक रोकेर आफ्ना तयारी सहित अनौपचारिक संवादमा जुटेका छन्। दुवै पक्ष भने टसमस देखिएका छैनन्। ओली सचिवालय बैठकमा जान छाड्नु भएको छ भने दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष बहुमत अल्पमतबाटै पार्टीलाई एउटा प्रक्रियामा लैजानुपर्ने बताइरहनु भएको छ। तेस्रो तहका नेताहरू असारमा स्थायी समिति बैठकमा देखिएको विवाद मिलाउन हस्तक्षेपकारी भूमिकामा थिए। परिणामस्वरूप दुवै अध्यक्ष सहित शीर्ष नेता पार्टी विवाद मिलाउन कार्यदल मार्फत एउटा ठोस प्रस्ताव बनाउने र त्यसकै आधारमा अगाडि बढ्ने सम्मको प्रस्ताव साझेदारीमा पुगेका थिए। तर यसपटक उनीहरूको प्रयास असफल भइरहेको छ। उनीहरूका दबाब अध्यक्ष द्वयले स्वीकारिरहेका छैनन्। टसमस भएनन् ओली दाहाल शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको आन्तरिक विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले दुईमध्ये एक पद छाड्नै पर्ने बटम लाइन अघि सारिएको छ। पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ओलीले दुईमध्ये एक पद छाडे मात्रै कुरा मिल्ने संकेत गर्नुभएको छ। सरकार सञ्चालन गर्ने कि पार्टी सञ्चालन गर्ने भन्नेबारे दुई अध्यक्ष बीच विवाद भइरहेका बेला अध्यक्ष दाहालले आफू निकट नेताहरूसँगको छलफलमा ओलीले सकेसम्म प्रधानमन्त्री नभए अध्यक्ष छाड्नुपर्ने बताएको स्रोतको दावी छ। दुईमध्ये एक पद छाड्नुपर्ने विषय धेरै पहिलादेखि वरिष्ठ नेता माधव नेपालले उठाउँदै आउनु भएको थियो। अहिले दाहालले पनि यही विषयलाई बटम लाइन बनाउन थाल्नु भएको छ। दाहाल निकट स्रोतले भन्यो यो विषय पुरानो हो तर अहिले पनि निकै जोडतोडका साथ उठाइएको छ। दाहाल निकट नेताहरू जनार्दन शर्मा देवेन्द्र पौडेल लगायतले केही दिन यता ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने धारणा सार्वजनिक गरिरहेका छन् तर ओली भने दुवै पद छाड्ने पक्षमा हुनुहुन्न। उहाँले प्रधानमन्त्री पद लिन निर्वाचन कुर्न र अध्यक्षको पद लिन महाधिवेशन कुर्न भनिसक्नु भएको छ। चार महिनापछि हुने पार्टीको महाधिवेशनले अध्यक्षको पद निर्धारण गर्ने र आगामी निर्वाचनले प्रधानमन्त्रीको पद निर्धारण गर्ने भएकाले त्यति बेलासम्म धैर्य गर्न ओलीले भन्नुभएको हो। अर्कोपटक अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा आफू नहुने भएकाले त्यसका लागि निर्वाचन र महाधिवेशन कुर्नुपर्ने ओलीको भनाइ छ। दाहाल नेपाल समूहले भने ओलीले पटक पटक धोका दिएको हेपेको र पार्टीलाई विधि र पद्धतिमा सञ्चालन नगरेकाले अहिले दुईमध्ये एक पद छाड्न दबाब दिएको बताउँदै आएको छ। दाहाल निकट रहेका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पनि ओलीले दुईमध्ये एक पद छाडे मात्र निकास निस्कने बताउनु भएको छ। दुईमध्ये एक पद छाड्नै पर्ने दाहालको बटम लाइन आजको नागरिक दैनिकले यो समाचार छापेको छ।
पदाधिकारी रिक्त रहेका स्थानीय तहमा निर्वाचन आयोगले उपनिर्वाचनको तयारी थालेको छ। सरकारले आयोगसँग रिक्त पदको विवरण माग गरेको छ। उपनिर्वाचन गर्नुपर्ने प्रमुख उपप्रमुख तथा वडा अध्यक्षका मात्र 31 भन्दा धेरै पद रिक्त छन्। आयोग रिक्त पदको विवरण संकलन गरी चुनावका लागि सरकारसँग छलफल गर्ने तयारीमा छ। हामीले संघीय मामिला मन्त्रालयसँग रिक्त पदको पूर्ण विवरण माग गरेका छौं। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भन्नुभयो उपनिर्वाचनबारे सरकारसँग छलफल गर्छ। 5 वर्षको पदावधि सकिने 1 वर्ष कार्यकाल बाँकी हुँदासम्म उपनिर्वाचन गर्न सकिने प्रावधान छ। स्थानीय तहको पहिलो चरणको निर्वाचन 2074 31 वैशाखमा भएको थियो। आगामी वैशाखमा स्थानीय तहको निर्वाचन भएको 4 वर्ष पुग्छ। त्यसपछि उपनिर्वाचन गर्न पाइँदैन। त्यसअघि नै उपनिर्वाचन गर्न आयोगले प्रक्रिया अघि बढाएको छ। तर उपनिर्वाचन गर्ने नगर्ने विषयमा सरकारको निर्णय नै महत्वपूर्ण हुने आयोगका एक पदाधिकारीले बताए। संघीय मामिला मन्त्रालयले 1 महिना अघि रिक्त पदाधिकारीको विवरण सबै स्थानीय तहसँग मागेको थियो। केही जिल्लाबाट विवरण आउन बाँकी रहेको र आएका विवरण निर्वाचन आयोगमा पठाइएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बताउनुभयो पदाधिकारी रिक्त स्थानीय तहमा उपनिर्वाचनको तयारी 30 भन्दा धेरै पदाधिकारीको पद रिक्त आजको नयाँ पत्रिकामा समाचार छ।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्। आइसर अर्थात माइलेजको बादशाह आइचरको अफरले ल्याउने छ यसपाली दशैं र तिहारमा खुशियाली।
आइचरका बस ट्रक र टिप्परको हरेक खरिदमा पाउनुहोस् हात खाली नजाने स्योर साथ फुल चोइस अफर। कुनै पनि सेगमेन्टको खरिदमा 1,00,000 रुपियाँसम्मको नगद छुट, साथै मोटरसाइकल स्कुटर मोबाइल ल्यापटप तथा स्मार्ट टेलिभिजन प्राप्त गर्ने सुनौलो मौका र निशुल्क सामग्री सहित 2 वर्षको फ्री सेड्युल सर्भिसिङ। आइचरका बस ट्रक र टिप्परमाथि ढुक्कको लगानी, त्यसमाथि उपहारै उपहार, छानी छानी। विस्तृत जानकारीको लागि नजिकैको आइचरको सोरुम अथवा फोन 9803-11518 र 9803-11549 सम्पर्क गर्नुहोस्।
यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
हामी थाह संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाह संचार र थाह खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। सरकारले कोरोना बिमा दावीको भुक्तानी 3 दिनभित्र गरिसक्न निर्देशन दिएको छ। कोरोना बिमाका बिमितहरूको दावी भुक्तानीमा गुनासो बढ्दै गएपछि अर्थ मन्त्रालयले कोरोना बिमा मापदण्ड बमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दावीको भुक्तानी 3 दिनभित्र गर्न निर्देशन दिएको हो। कोरोना बिमा दावी भुक्तानी नगर्ने कम्पनीको विवरण माग गर्दै अर्थ मन्त्रालयले समयमा नै दावी भुक्तानी नगर्नुको उचित कारणसहित कोरोना दावी परेका कम्पनीको नामावली पठाई 3 दिनभित्र भुक्तानी गर्न गराउन बिमा समितिलाई निर्देशन दिएको हो। अर्थ मन्त्रालयले यसअघि नै दिएको 7 दिनभित्र दावी भुक्तानी गर्नुपर्ने निर्देशन कार्यान्वयन नभएको भन्दै मन्त्रालयले पुनः 3 दिनभित्र भुक्तानी गर्न निर्देशन दिएको जनाएको छ। कोरोना बिमा दावी भुक्तानीका लागि विभिन्न कम्पनीबाट प्राप्त दावी भुक्तानीमा के कस्ता समस्या देखिएका छन्, हाल कुन बिमा कम्पनीमा कति संख्यामा दावी परेको विवरण थाँतिरहेको छ, त्यसको पहल गर्नुपर्ने विषय के हुन् लगायतका विषयमा विस्तृत विवरण पठाउन मन्त्रालयले जारी गरेको निर्देशनमा उल्लेख छ। मन्त्रालयको निर्देशन अनुसार बिमा समितिले मन्त्रालयमा दैनिक रूपमा कोरोना बिमाको हालसम्मको संख्या, कागजात पूरा भएको दावीको संख्या, भेरिफिकेशनका लागि स्वास्थ्य सेवा विभाग पठाएको संख्या, नक्कली दावीको विवरण, दावी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी हुन बाँकीको विवरण मन्त्रालयमा पठाउनु पर्ने भएको छ। समितिले यसअघि दिएको निर्देशन बमोजिम प्रगति विवरण पठाएका कारण हिजो नयाँ निर्देशन दिएको मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले कोरोना पोजिटिभ रिपोर्टको भेरिफिकेसन गर्न बाँकी र दावीको भेरिफिकेसन चाँडो सकेर भुक्तानी दिन 3 दिनमा गरेर दैनिक रूपमा मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएको हो। कोरोना बिमा 3 दिनभित्र भुक्तानी गर्न निर्देशन आजको गोर्खापत्रमा समाचार छ।
भाखा नागीको कर्जाको धितो लिलामी प्रक्रियामा लचकता अपनाउन राष्ट्र ब्याङ्कले ब्याङ्कहरूलाई निर्देशन दिएको छ। नयाँ व्यवस्था अनुसार COVID-19 प्रभावित ऋणीले 6 महिनासम्म ब्याज बक्यौता रहे पनि ब्याङ्क तथा वित्तीय संस्थाले धितो लिलामी गर्न पाउने छैनन्। बिहिबार हिजो सार्वजनिक मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत राष्ट्र ब्याङ्कले यस्तो व्यवस्था गरेको हो। COVID-19 असर परेका ऋणीको 6 महिनाभन्दा बढीको ब्याज बक्यौता नरहेको अवस्थामा धितो लिलामी जस्ता प्रक्रिया केही समयसम्मका लागि स्थगन गर्नुपर्ने व्यवस्था गरिनेछ। मौद्रिक नीतिको समीक्षामा भनिएको छ, यो व्यवस्था अनुसार गत असारदेखि आउँदो पुससम्म ऋणको ब्याज भुक्तानी नगरेका कोविड प्रभावित ऋणीको धितो ब्याङ्क तथा वित्तीय संस्थाले लिलाम गर्न पाउने छैनन्। गत पुसदेखि असारसम्म नउठेको ब्याजलाई ब्याङ्क तथा वित्तीय संस्थाले आयमा गणना गरिसकेका छन्। यसकारण गत असारदेखि मात्र ब्याज तिरे नतिरेको गणना हुनेछ। समीक्षा मार्फत निक्षेपको ब्याज दरमा पनि नयाँ व्यवस्था गरिएको छ। अब ब्याङ्क तथा वित्तीय संस्थाले कल निक्षेप बाहेकका निक्षेप खातामा प्रदान गर्ने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर 5% बिन्दुभन्दा बढी हुन नपाउने भएको छ। अधिक तरलताका कारण ब्याङ्क तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाउन थालेका छन्, जसअनुसार मुद्दती निक्षेपमा धेरै ब्याज दिए पनि साधारण निक्षेपमा निकै कम ब्याज दिने गरेका छन्। कोविड प्रभावित ऋणीको धितो लिलामी पुस्समा स्थगन, आजको कान्तिपुरले यो समाचार छापेको छ।
14 वर्षको उमेरमा बच्चा जन्माउन जोखिम देखेपछि गोर्खाका एक दम्पतिले हिजो छोरीलाई पोखराको 3 एन्जल्स नामक संस्थामा सुम्पिएर फर्किए। संस्थाले नै सुरक्षित सुत्केरी गराइदिएला भन्ने विश्वासमा छन् उनीहरू। 7 कक्षामा पढ्ने किशोरीको गर्भमा 31 हप्ताको शिशु हुर्किरहेको छ। वैशाख 11 गते न्युरो टिप्न जंगल गएकी उनलाई गोर्खा नगरपालिका 8 का 65 वर्षीय तुलबहादुर थापाले बलात्कार गरेपछि गर्भ रहन गएको किशोरीकी आमाले बताउँछिन्। चैतमा पहिलोपल्ट महिना महिनावारी भएको थियो, वैशाखमा पालो हो, तर भएन उनले भनिन्। महिनावारी भएको सुरु सुरुमा एक दुई महिना पालो छल्न सक्छ भन्ने सुनेका थियौँ, त्यसो भएको होला भन्ने सोचेर खोज तलास गरिएन। लकडाउनले गर्दा पढाइ थिएन, त्यसैले असारको अन्तिम हप्तातिर ऊ र उसका दिदी बहिनी भाइ सबैलाई गाउँ मोतिहारी पठाइदिउँ। भदौ अन्तिम सातातिर फर्किएर आए, त्यति बेलासम्म पनि महिनावारी भएकी रहेनछ, पेट अलि ठुलो भएको रहेछ। मेरी स्टोप लगेपछि गर्भमा बच्चा रहेको खुलेको उनले बताइन्। पाठेघरको समस्याले महिनावारी रोकिएको हो कि भनेर चेक जाँच गर्न मेरी स्टोप लग्यौँ। मेरी स्टोपले भिडियो एक्सरे गर्न बामा अस्पताल पठायो। बल्ल पो थाहा भयो पेटमा बच्चा रहेछ भनेर किशोरीका बुबाले भने। हप्की दप्की गरेर सोधी खोजी गरेपछि बल्ल छोरीले माइला थापा तुलबहादुरले वैशाखमा न्युरो टिप्न जाँदा बलात्कार गरेको भनिन्। बलात्कृत किशोरी गर्भसहित भौतारिँदै शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
सतुङ्गल बस्ने 35 वर्षीय रविन्द्र नेपाली जुत्ता कम्पनीमा काम गर्थे। घर खर्च चलेकै थियो। एक दिन उनलाई कसैले सुनाइदियो, दक्षिण अफ्रिकामा मासिक 1,00,000 रुपियाँ कमाई हुने काम पाइन्छ। आफ्नै भान्जा र छरछिमेकका अरू युवा पनि जान तयार भएको देखेपछि उनले मन थाम्नै सकेनन्। उनी 2074 साउनतिर पर्यटक भिसामा पूर्वी अफ्रिकी देश मोजाम्बिकको राजधानी आपुतो ओरले, त्यसपछिको यात्रामा भने कस्तो भुक्तमान खेपे त्यसको बयान गरी साध्य छैन। रविन्द्र सहित 3 नेपालीलाई अवैध रूपमा दक्षिण अफ्रिका पुर्याएर अलपत्र पारेको र अन्य 2 रकम असुलेको आरोपमा आइतबार गणेश लुङ्गा पक्राउ परेपछि मानव तस्करीको यो घटना सार्वजनिक भएको छ। नेपाल प्रहरीको मानव बेसबिखन अनुसन्धान ब्युरोका अनुसार लुङ्गाले 3 दक्षिण अफ्रिका पुर्याएर 4-5 महिनासम्म बन्धक बनाई शारीरिक, आर्थिक तथा मानसिक शोषण गरेका थिए। सम्पर्कमा आएका 2 पीड़ितका अनुसार लुङ्गाले दक्षिण अफ्रिका पुर्याएका 3 र पुर्याउने अन्तिम तयारीमा राखेका 2 करिब 40,00,000 रुपियाँ असुलेको देखिन्छ। संगठित मानव तस्करीका विभिन्न घटनामा प्रत्यक्ष रूपमा संलग्न लुङ्गालाई पक्राउ गरेपछि दक्षिण अफ्रिकी देशहरूमा हुने तस्करीका अन्य घटना पनि सार्वजनिक हुने विश्वास ब्युरोको छ। काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रविन्द्र भान्जा नवीन सुर्खेतीसँगै कतारको दोहा ट्रान्जिट बनाएर आपुतो पुगेका थिए। काठमाडौँमा भेटिएका मुख्य एजेन्ट लुङ्गाले उनलाई प्राउन फ्याक्ट्रीमा काम लगाइदिने र मासिक 1,00,000 हारिमा तलब हुने विश्वास दिलाएका थिए। दक्षिण अफ्रिकाका लागि रविन्द्र ओर्नुभन्दा केही महिना अघि मात्रै लुङ्गा मार्फत नै त्यहाँ पुगेका चन्द्रगिरी नगरपालिका 8 राजेन्द्र बस्यालले पनि रविन्द्रलाई काम पाइनेमा ढुक्क बनाएका थिए। दक्षिण अफ्रिका पुर्याएर महिनौसम्म शोषण शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो समाचार प्रकाशित छ।
नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएन्डएम प्रतिवेदन पास भएलगत्तै गृह मन्त्रालयले समायोजनको काम अगाडि बढाएको छ। गृह मन्त्रालयले नेपाल प्रहरी तथा प्रदेश प्रहरी समायोजनका लागि ओएन्डएम पास भएलगत्तै समायोजनको प्रारम्भिक प्रक्रिया अघि बढाएको हो। गृह मन्त्रालयका अनुसार नेपाल प्रहरीलाई केन्द्र र प्रदेशमा समायोजन गर्न मन्त्रालयले समायोजन सचिवालय बनाएर काम शुरू गरेको हो। सो सचिवालयमा प्रहरी प्रधान कार्यालयले एकजना एसएसपीलाई प्रतिनिधि तोकेको छ। सचिवालयको नेतृत्वमा भने प्रशासन महाशाखा प्रमुख रहेका सहसचिव थानेश्वर गौतम छन्। सो सचिवालयले नेपाल प्रहरीको एक अध्ययन गरेर सोही एप मार्फत समायोजनका लागि सर्कुलर आह्वान गर्नेछ। यसरी एप मार्फत फर्म भर्न सर्कुलर गर्दा कुनै प्रदेशमा आवश्यक पर्ने भन्दा धेरै संख्यामा प्रहरी रहेको पाइए सहमतिबाट छिमेकी प्रदेशमा राख्न वा अन्यत्र पठाउन पाउने व्यवस्था हुनेछ। यसै गरी कम्प्युटर शाखा, मुद्दा शाखा लगायतमा रहेका प्राविधिक जनशक्तिका विषयमा भने म्यानुअल्ली निर्णय समेत हुन सक्ने सम्भावना छ। गृह मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख गौतमले नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनडीएम प्रतिवेदन पास भएसँगै प्रहरी समायोजनको प्रारम्भिक प्रक्रिया अघि बढेको बताउनुभयो। आजको राजधानीमा समाचार छ।
स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन सम्मिलित एक विज्ञ टोलीले गरेको सर्वेक्षणले 2 अघि नै देशको 13% जनसङ्ख्या संक्रमित भएको देखाएको छ। सेप्टेम्बर अन्तिम साता गरिएको सर्वेक्षणको प्रतिवेदन विज्ञ टोलीले स्वास्थ्य मन्त्रालयमा बुझाइसकेको छ, तर उक्त प्रतिवेदन गोप्य राखिएको छ। कुल जनसङ्ख्याको कति प्रतिशतमा संक्रमण भयो भन्ने जानकारी प्राप्त गर्न सर्वेक्षण गरिएको थियो। सर्वेक्षण टोलीमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धानकर्ता डाक्टर मेघनाथ धिमाल सहित डाक्टर जनक कोइराला, डाक्टर गुणराज लोहनी, डाक्टर सुरेश तिवारी र विश्व स्वास्थ्य संगठनका विज्ञहरू थिए। सर्वेक्षणमा रगत मार्फत एन्टीबडी अध्ययन गरिएको थियो। त्यसैता संक्रमण थप फैलिएकाले यो संख्या अझै बढ्ने अनुमान मन्त्रालयका अधिकारीहरूको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक अधिकारीका अनुसार हिमाल, पहाड, तराई तीनै क्षेत्रको प्रतिनिधित्व हुने गरी सर्वेक्षण गरिएको थियो। मनाङ र मुस्ताङ बाहेक 75 जिल्लाबाट 6,500 जनाको नमुना संकलन गरिएको थियो। सर्वेक्षणमा सहभागीहरू 6 महिनादेखि माथिको उमेर समूहका थिए। सहभागीबाट लिइएको रगतको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो। प्रयोगशालाले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा आफ्नो रिपोर्ट बुझाइसकेको छ। केही दिनभित्रै मन्त्रालयको रिपोर्ट सार्वजनिक गर्ने महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डे बताउनुहुन्छ, मन्त्रालयले सार्वजनिक नगरुञ्जेल रिपोर्ट उपलब्ध गराउन नमिल्ने उहाँको भनाइ छ। 2 महिना अघि नै देशको 13% जनसङ्ख्या संक्रमित भएको प्रतिवेदन परिमार्जन गर्ने भन्दै गोप्य राखियो। आजको नयाँ पत्रिकामा यो समाचार प्रकाशित छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँक्ने छन्। रेडियो सुन्दै गर्नुहोला।
ए दिदी, खाली सिट हुँदा हुँदै एकै ठाउँमा टाँसिएर नबस्नुहोस् न, कोरोनाको जोखिम छ, त्यो खाली सिटमा एक्लै बस्नुहोस्।
ऊ मेरो साथी हो क्या? कति दिनपछि भेटेको आज?
ए दिदी, कोरोनाले साथी नाता गोता भन्दैन, खाली सिटमा बस्नुहोस् न, मास्क लगाएको पनि मिलेन, नाक र मुख राम्रोसँग छोपिने गरी अलि मिलाएर लाउनुहोस्।
कोरोना भन्दै धेरै नखोकै भाइ, ल गए अर्को सिटमा, आफ्नो साथीसँग पनि बस्न नपाउने कसैको नभएको गाडी।
खोकेको होइन दिदी, सार्वजनिक यातायातबाट कोरोना सर्ने जोखिम बढेकोले सचेत हुन आग्रह गरेको हो। हामीले गाडीभित्र अपनाउने सावधानी अपनाएका छौँ, यात्रुहरूले पनि मास्क राम्रोसँग लगाउने, भौतिक दूरी कायम गर्ने जस्ता व्यवहारमा पालना गरिदिनु पर्यो नि।
अनि साबुन पानीले हात धुने, बारम्बार छोइरहने सतह पनि त सफा गर्नु पर्ला नि।
कति राम्रो कुरा थप्नुभयो, त्यो हामी गर्छौँ दिदी, बरु दिदीले पनि गर्नुहोस् है।
धन्यवाद भाइ, कुरा बुझे, अब व्यवहार गर्छु।
जाउँ जाउँ गुरुजी।
सार्वजनिक यातायातमा यात्रा गर्ने र गराउने सबैले सावधानी अपनाऊ, कोरोनाबाट बचौ र बचाऊ।
स्वच्छ परिवार सुखको आधार।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र वाटर एड नेपालद्वारा जनहितमा जारी।
यहाँहरूको सेवामा मेगा ब्याङ्क प्रस्तुत गर्दछ मेगा विश्वास बचत खाता वर्जन 2020।
वार्षिक ब्याज दर 5%,
निशुल्क भिजा डेबिट कार्ड, निशुल्क मोबाइल ब्याङ्किङ,
निशुल्क इन्टरनेट ब्याङ्किङका साथै लकर सुविधामा 25% छुट,
क्रेडिट कार्ड तथा ट्राभल कार्डमा पनि 50% छुट सहित अन्य धेरै सुविधाहरू।
त्यसैले आकर्षक प्रतिफल र अत्याधुनिक सेवा सुविधाका लागि आजै नजिकैको मेगा ब्याङ्कको शाखामा गई मेगा विश्वास बचत खाता खोल्नुहोस्।
थप जानकारीका लागि मोबाइल नम्बर 9847-69-4876 मा सम्पर्क गर्नुहोस्।
यो हो थाहा संचार नेटवर्क, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। पुष्पलाल, मध्यपहाडी लोकमार्ग आयोजनाको भौतिक प्रगति 48.59% पुगेको छ। लोकमार्गको कुल लम्बाई 1,879 किलोमिटर मध्ये 913 किलोमिटर कालोपत्री भइसकेको छ। आयोजना निर्देशनालयका अनुसार 345 किलोमिटरमा कालोपत्री स्तरमा स्तरोन्नति गर्ने ठेक्का व्यवस्थापन भइसकेको छ। बाँकी 321 किलोमिटर सडकमध्ये 93 किलोमिटर कालोपत्री स्तरमा स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा सूचना प्रकाशन भइसकेको छ। 182 किलोमिटर सडक कालोपत्री स्तरमा स्तरोन्नति गर्ने ठेक्का व्यवस्थापनका क्रममा छ। लोकमार्गले चम्किँदै मध्य पहाड शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो समाचार प्रकाशित छ।
भगवान श्रीरामको जन्म भएको विश्वास गरिएको चितवनको माडी नगरपालिकामा अयोध्या धाम निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर निर्माणको काम शुरू भएको छ। अयोध्या धाम निर्माणको गुरी योजना तयार भई डिपिआर निर्माणको काम शुरू भएको माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले जानकारी दिनुभयो। नगर प्रमुख ढकालले भन्नुभयो, गुरु योजना तयार भई डिपिआर निर्माणको काम शुरू भइसकेको छ, छिट्टै नै प्रतिवेदन आउनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अयोध्या धाम निर्माणको कामलाई तीव्रता प्रदान गरिएको बताउँदै उहाँले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको संयोजनमा अयोध्या धाम निर्माणको डिपिआर लगायत समग्र आयोजना अगाडि बढाइएको स्पष्ट पार्नुभयो। आजको गोर्खापत्रमा समाचार छ।
विगत 8 महिनादेखि रोकिएको कोरियाको रोजगारी पुसको अन्त्यबाट खोल्ने तयारी भएको छ। कोविड-19 संकटका कारण दुवै मुलुकमा समस्या आएपछि कोरिया प्रवेश गर्ने कार्य पूर्ण रूपमा रोकिएको थियो, जसका कारण 6,500 नेपाली भाषा परीक्षा उत्तीर्ण भई रोस्टरमा रहे पनि कोरिया जान पाएका छैनन्। कोविड संक्रमणका कारण समयमै कोरिया प्रवेश गर्न नपाएपछि रोजगारदाताले धमाधम नेपाली श्रमिकसँग गरेको श्रम सम्झौता रद्द गर्न थालेका छन्। हाल दैनिक औसत 500 नेपालीको श्रम सम्झौता रद्द हुने गरेको छ। वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक इन्द्र गौतमले कोरियाले मौखिक रूपमा कम्बोडियाबाट श्रमिक लैजाने प्रक्रिया शुरू गरेको बताउँदै नेपालबाट पनि लैजानेबारे गृह कार्य भइरहेको कोरियाली पक्षले जानकारी दिएको बताउनुभयो। कोरियाले कम्बोडियाबाट श्रमिक लैजान शुरू गरेका कारण नेपालबाट पनि कसरी सुरक्षित तरिकाले पठाउने छलफल भइरहेको छ। निर्देशक गौतमले भन्नुभयो, श्रमिकलाई पुसबाट कोरिया पठाउने तयारी शीर्षकमा कारोबार दैनिकले यो समाचार छापेको छ।
सरकारले 25 आवश्यक सेवामा हड़ताल गर्न निषेध गरेको छ। हालसम्म 18 अत्यावश्यक सेवामा हड़ताल गर्न निषेध गरिएको थियो। हाल सार्वजनिक गरेको सूचीमा 18 अत्यावश्यक सहित थप 7 आवश्यक सेवामा हड़ताल गर्न निषेध गरिएको हो। सरकारले राजपत्रमा आवश्यक सेवामा निषेध गरेको उल्लेख गर्दै सूचना सार्वजनिक गरेको छ। सरकारको आवश्यक सेवा संरचना ऐन 2014 दफा 3 उपदफा 1 दिएको अधिकार प्रयोग गरी आवश्यक सेवामा हड़ताल गर्न निषेध गरेको जनाएको छ। गृह मन्त्रालयले अत्यावश्यक सेवाको स्थापना आवश्यक सेवा उल्लेख गर्दै सबै किसिमको हड़ताल गर्न निषेध गरिएको जनाएको छ। राजपत्रमा उल्लेख भए अनुसार नयाँ थपिएको आवश्यक सेवामा मौसम, बाढ़ी पूर्वानुमान तथा पूर्व सूचना सेवा, मास्क सम्बन्धी सेवा, ह्याण्ड सेनिटाइजर, भेटनरी सेवा रहेका छन्। त्यस्तै कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा र इन्टरनेट सेवालाई बन्द हड़ताल निषेधित सेवा अन्तर्गत राखिएको छ। आजको नेपाल समाचार पत्रमा समाचार छ।
मंगसिर 8 नेपाल र भारतबीच देखिएको सीमा विवाद सुल्झाउन परराष्ट्र मन्त्री प्रदीप कुमार गेवाली छिट्टै भारत भ्रमणमा जानुहुने भएको छ। दुई देशबीचको सम्बन्धमा चिसोपना आएको भन्दै सरकारको आलोचना भइरहेका बेला परराष्ट्र मन्त्री गेवाली भारत भ्रमणमा निस्कन लाग्नु भएको हो। मन्त्री गेवालीले छिट्टै गर्ने भ्रमणका क्रममा नेपाल भारत बीच देखिएको सीमा विवादका विषयमा छलफल हुने बताइएको छ। पछिल्लो 2 महिनाको अवधिमा भारतका तर्फबाट गुप्तचर प्रमुख सामन्त गोयल, सेना प्रमुख मनोज मुकुन्द नरवणे र पछिल्लो पटक विदेश सचिव हर्षवर्धन श्रृङ्गला नेपाल भ्रमण गरेर फर्किसक्नु भएको छ। आजको नागरिक दैनिकले यो समाचार छापेको छ।
र नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले कर्जाको ब्याज घट्दा व्यावसायिक मनोबल बढ़िरहेको बताउनु भएको छ। मौद्रिक नीतिको समीक्षा गर्दै उहाँले यस्तो बताउनु भएको हो। यद्यपि निक्षेपको ब्याज धेरै घट्नु चिन्ताको विषय भएको उहाँले बताउनुभयो। उहाँले बैंक तथा वित्तीय संस्थामा तरलता राम्रो तथा लगानीकर्ताको मनोबल पनि बढ्दै गएको बताउनु भएको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि गवर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकले 6 महिनासम्म ब्याज भुक्तानी बक्यौता नभएका ऋणीको धितो लिलामी स्थगित गरिदिएको पनि जानकारी दिनुभयो। कोरोना महामारीको असरका कारण किस्ता तिर्न नसकेका ऋणीको पनि बैंकले धितो लिलामी गरिदिएको गुनासो आएपछि राष्ट्र बैंकले 6 महिना बढी समय ब्याज भुक्तानी बक्यौता नराखेका ऋणीको धितो लिलामी नगर्न भनेको छ। आजको राजधानीमा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउने मानिसको संख्या 15 लाख नागेको छ। गत 24 घण्टामा 12,300 बढीको मृत्यु भएसँगै मृतकको संख्या 15,10,700 नागेको हो। सबैभन्दा धेरै अमेरिकामा 2,82,000, भारतमा 1,39,000, ब्राजिलमा 1,75,000, रसियामा 41,000, फ्रान्समा 54,000, स्पेनमा 46,000 र बेलायतमा 60,000 मृत्यु भएको छ। पछिल्लो 24 घण्टामा अमेरिकामा मात्रै 2,10,000 बढी कोरोना संक्रमित थपिएका छन्। 2,789 जना संक्रमितको मृत्यु भएको छ। भारतमा 31,000, ब्राजिलमा 50,000, रसियामा 28,000, फ्रान्समा 12,000, बेलायतमा 14,000, स्पेनमा 6,000 संक्रमित थपिएका ओल्डोमिटरले जनाएको छ। गत 24 घण्टामा इटलीमा 993, मेक्सिकोमा 800, जर्मनीमा 448, भारतमा 445, ब्राजिलमा 776, रसियामा 554, फ्रान्समा 324, स्पेनमा 254 र बेलायतमा 414 जनाको मृत्यु भएको छ। हालसम्म 6,54,94,000 संक्रमित मध्ये 4,53,37,000 जना निको भइसकेका छन्।
र अब खेल समाचार। कोरोना भाइरस संक्रमणको जोखिमका कारण खेल क्षेत्र ठप्प हुँदा फुटबल खेलाड़ीहरू व्यक्तिगत अभ्यासमै सीमित भए। बिहान बेलुका ट्रेनिङ भए पनि बाँकी दिनभरको समयमा फुर्सदिला हुन्थे। खेल नपाउँदा दिक्क भएका खेलाड़ीहरू केही समय यता भने साना प्रतियोगितामा रमाउन थालेका छन्। धरान 17 पटनालीमा मंगसिर 5 सुरु भएको प्रथम पटनाली च्यालेन्ज कप 2077 अधिकांश राष्ट्रिय र ए डिभिजन स्तर खेल्दै आएका खेलाड़ी सहभागी भएका छन्। कोरोनाका कारण कामकाज ठप्प भएका भएका कारण दर्शकको सहभागिता समेत उस्तै लोभलाग्दो छ। पाका उमेरदेखि साना केटाकेटी पनि खेल हेर्न पुगिरहेका छन्। पहिलो चरणको लकडाउन यता खेल्न नपाएका राष्ट्रिय खेलाडी प्रकाश बुढाथोकी पटनाली च्यालेन्ज कपमा उत्साहका साथ पटनाली क्लबबाट खेले। कोरोनाका कारण लामो समयदेखि प्रकाश घरैमा थिए। स्थानीय उनी घरेलु मैदानमा खेल्न पाउँदा निकै खुसी लागेको बताउँछन्। लकडाउनपछि पहिलोपल्ट खेल्न पाउँदा खुसी छु उनले भने। अरू खेलाडीलाई गाउँबारेमा थाहा दिन पाउँदा निकै उत्साहित छौँ। पछिल्लो केही वर्षदेखि चाहेर पनि साना प्रतियोगितामा खेल्न पाएका थिएनन्। यसपल्ट भने जहाँबाट फुटबल खेल्न सिके सोही ठाउँमा लामो समयपछि खेल्न पाए। राष्ट्रिय खेलाडी बुद्ध चेम्जोङ धनकुटाको राजारानीबाट उत्साहका साथ खेल्न पटनाली आएका थिए। प्रतियोगिता हुने नहुने निश्चित थिएन, तर उनले आफूलाई फिट राख्न व्यक्तिगत ट्रेनिङ नियमित गर्थे। साना प्रतियोगितामा रमाउँदै राष्ट्रिय खेलाडी। आजको कान्तिपुरमा समाचार छ।
हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
नेकपा संकट समाधानमा राष्ट्रपतिको सक्रियता। ओली र प्रचण्डसँग छुट्टा छुट्टै भेट। दुवै अध्यक्ष आफ्नै अडानमा।
स्थानीय तहमा उपनिर्वाचनको तयारी। 30 भन्दा धेरै पदाधिकारीको पद रिक्त।
कोरोना बिमा 3 दिनभित्र भुक्तानी दिन बिमा समितिलाई सरकारको निर्देशन। भुक्तानीको विवरण दिनहुँ अर्थ मन्त्रालयमा बुझाउनु पर्ने।
अमेरिकामा एकै दिन 2,10,000 कोरोना संक्रमित थपिए। 2,700 बढीको मृत्यु। विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 15 लाख नाग्यो।
र कोरोनाका कारण राष्ट्रिय खेलाडी साना प्रतियोगितामा रमाउँदै।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद। ईश्वरी र रविन्द्र विदा हुन्छौ। नमस्कार।